घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियासँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रुवा एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश सातका तीनजना मन्त्री विलासी गाडीको खोजीमा, कैलालीको घोडाघोडी नगरपालिकाका मेयरलाई कुट्ने धरौटीमा रिहा।
विपद पूर्व सबै सचेत हुनुपर्ने, सरकारवालाको सुझाव सहितको एक रिपोर्ट बजाउनेछौँ। बाजुरामा सट्टा शिक्षक राख्ने चलन अझै कायम है।
लगानीका लागि नेपाल नयाँ भएको प्रधानमन्त्री ओलीको भनाई, सर्वोच्चद्वारा क्षतिपूर्ति उपलब्ध गराउन आदेश, बाँदर आतंकले खाद्य सुरक्षामा असर।
र खेलकुद मन्त्रीद्वारा 100 दिनको आयोजना आज सार्वजनिक।
काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर निर्मल मेडिकल हल महेन्द्रनगरमा डाक्टर अनन्त अधिकारी MBBS MD प्रमुख मानसिक रोग विभाग मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर
यही चैत्र 25 गते आइतबार
निर्मल मेडिकल एन्ड क्लिनिक महेन्द्रनगरमा आउनुहुने भएकाले बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, धेरै पिसाब आउने, मनमा छटपटाहट हुने, झस्कने, तर्सिने वा डराउने भएमा, असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा, बडी रिस आउने, झिझो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, भोक नलाग्ने, काम गर्न मन नलाग्ने, दिक्क मान्ने, कामने, बक्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, बाख्रे रोग वा मिर्गी लागेमा, नबुझिने कुरा वा अमिल्दो व्यवहार गरेमा, सुर बिग्रेमा, बौलाएमा, बिना कारण असामान्य रूपमा खुसी हुने वा सेखी हुने भएमा, असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याएमा, धेरै रक्सी खाने, लागु पदार्थको सेवन गर्ने, ओछ्यानमै पेसाब फेर्ने समस्या भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगर गरेमा, आत्महत्या गर्ने इच्छा उत्पन्न हुने वा आत्महत्याको प्रयास गरेमा, निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुरमा सम्पर्क गर्नुहोला। सम्पर्क फोन 98 48 80 13 60।
अब सुन्नुहोस् पुरा समाचार। क्षेत्रीय सिँचाई कार्यालयको सुविधायुक्त टोयटा फर्जुअल गाडी हात पार्न प्रदेश नम्बर 7 का 3 जना मन्त्रीहरू तानातान रहेको छ। उनीहरूले सिँचाई कार्यालयका क्षेत्रीय निर्देशक महेन्द्र प्रसाद बडुदाई दबाब दिँदै आएका छन्। 2 वर्ष अघि सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले खरिद गरी ल्याएको 1 करोड मूल्य पर्ने 2/14/19 नम्बरको गाडी हाल निर्देशक महेन्द्र प्रसाद बडु चढ्दै आएका छन्। त्यही सुविधायुक्त गाडीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले क्षेत्रीय सिँचाईलाई पत्राचार गरेका छन्। क्षेत्रीय निर्देशक बडुदाई उक्त गाडी आफ्नो मन्त्रालयलाई उपलब्ध गराउन मन्त्रीहरूले दिनहुँ टेलिफोन गरेर दबाब दिँदै आएका छन्। उक्त गाडी विश्व बैङ्कको सहयोगमा सञ्चालित आयोजनाहरूको अनुगमनका लागि उपलब्ध गराइएको हो। अनुगमनका लागि अर्को गाडी नभए आयोजनाहरूको अनुगमन नै प्रभावित हुने क्षेत्रीय निर्देशक बडुले बताउनुभयो। तर मन्त्रीहरूले यतैबाट खुस्न लागेकाले गाडीलाई फिल्डको फिल्डमै राख्नु परेको कार्यालयका एक कर्मचारीले बताएका छन्। यसअघि क्षेत्रीय सिँचाईको एउटा गाडी प्रदेश प्रमुखको कार्यालयले झिकाइसकेको छ। त्यस्तै जिल्ला सिँचाई डिभिजन को एउटा गाडी मन्त्रीले देख्छन् भनेर चालकले अन्तै रुकाएर राख्ने गरेका छन्। सिँचाई कार्यालयको एउटै भवनभित्र आन्तरिक आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय रहेकाले मन्त्रीको आँखा जिल्ला डिभिजन कार्यालयको गाडीमा पर्ने हो भनेर लुकाइराख्नु परेको त्यहाँका अर्का कर्मचारीले बताएका छन्।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत कैलालीले धरौटी र तारिखमा रिहा गरेको छ। आरोपित मध्ये 4 जनालाई जनै 45,000 धरौटी र 1 जनालाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो। घोडाघोडी नगरपालिका 1 लक्ष्मीपुरका 40 वर्षीय कमल छेत्री, वडा नम्बर 9 का 36 वर्षीय भरत बहादुर शाह, टिकापुर नगरपालिका 1 का 30 वर्षीय हृदयराज बोगेटी र लम्की चुहा नगरपालिका 6 का 30 वर्षीय नरेन्द्र बिक जनै 45,000 धरौटीमा रिहा भएका छन्। घोडाघोडी नगरपालिका 8 का 30 वर्षीय पूर्ण प्रसाद खनाल भने सामान्य तारिखमा रिहा भएका छन्। उनीहरू सबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। गत फागुन 28 गते राति 8:15 आफ्नै घरमा बसिरहेका घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली र धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरू पक्राउ परेका थिए। मेयर चौधरीले आफूलाई आक्रमण गर्नेलाई नचिन्ने भन्दै प्रहरीले आफ्नो परिवारका मान्छेलाई जबरजस्ती उजुरी दिन लगाएको अभिव्यक्ति दिएका थिए।
डोटीमा महत्वाकांक्षी निर्माण कार्यमा वनसँग सम्बन्धित कानुनी प्रक्रिया र स्थानीय बीचको विवादले ढिलासुस्ती हुन थालेको छ। साबिकको सडकभन्दा डोटी अछाम र बाजुरावासीलाई 102 किलोमिटर छोटो पर्ने सोर द्रुत मार्ग निर्माणमा भइरहेको ढिलासुस्तीप्रति स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। प्रदेश सरकार र स्थानीय तहहरूले द्रुत मार्गलाई प्राथमिकताका साथ हेरिरहेको बताउँदै आए पनि स्थलगत रूपमा आएका बाधाहरू फुकाउन भूमिका खेल्न चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ। काम सुरु भएको 10 वर्ष बित्दा पनि अहिलेसम्म ट्र्याक समेत खुल्न सकेको छैन। 85 किलोमिटर लम्बाइ रहेको सो सडकको 25 किलोमिटर ट्र्याक अझै खुल्न नसकेको धनगढी खुटिया बिपीनगर गडसेरा दिपायल सडक योजनाका प्राविधिक महेश विकले जानकारी दिनुभयो। निर्माण कार्य तीव्र पार्न कैलाली र डोटी दुवै जिल्लाका दुई छेउबाट छुट्टा छुट्टै 5 वटा स्किम बनाएर काम थाले पनि स्थानीयको विवाद र वन क्षेत्रको कानुनी झन्झटले निर्माण कार्य सुस्ताउँदै गएको गुनासो प्राविधिकहरूको रहेको छ।
बाजुराको गौमूल गाउँपालिका वडा नम्बर 1 मा रहेको प्रभात आधारभूत विद्यालय सट्टा शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ। उक्त प्रभात आधारभूत विद्यालय अन्द्राडीमा कार्यरत 2 जना शिक्षिका 6 महिनादेखि विद्यालयमा हाजिर नभएको खुलासा भएको हो। अस्थायी दरबन्दीमा कार्यरत शिक्षिका देवकी शाह र पार्वती शाह कार्तिक 27 गतेदेखि विद्यालयको सम्पर्कमा नरहेको विद्यालय स्रोतले जनाएको छ। 2 जना शिक्षिकाले थाई दरबन्दीको परीक्षाका लागि भन्दै बिदा माग गरेर गए पनि त्यसभन्दा पछि सम्पर्कमा नरहेको विद्यालय प्रधान अध्यापक भक्तराज गिरीले बताउनु भएको छ। कक्षा 5 सम्म पठन पाठन हुने उक्त विद्यालयमा हाल 1 जना शिक्षक कार्यरत रहेका छन्। विद्यालयमा हाजिर नभए पनि शिक्षिका 2ले तलब सुविधा भने लिइरहेको खुलेको छ। सट्टा शिक्षक राखेर बिना हाजिर तलब सुविधा लिने गरेको प्रधान अध्यापक गिरीको भनाइ छ।
विपद पूर्व तयारीका विषयमा जिल्लाका सरकारवालाहरूले कसरी काम गर्दा ठिक होला भनेर आज हामीले विपदका क्षेत्रमा काम गर्दै आएका एनएनएसडब्ल्युएका फोकल पर्सन हिमालय थापासँग कुराकानी गरेका छौँ।
कञ्चनपुर जिल्ला विपदको उच्च जोखिममा रहेको जिल्ला भएका कारणबाट अबका दिनहरूमा विपदका लागि गरिने पूर्व तयारीहरू के हुन सक्छन् र कस कसको दायित्व के रहन सक्छ, कृपया भनिदिनुहोस् न।
हजुर, यो गत विगत वर्ष झैँ यस वर्ष पनि विपद पूर्व तयारी गर्नुपर्ने आवश्यकता छ। यसै सन्दर्भमा अहिले नेपाल सरकारले जुन जिल्ला के अरे नेपाल सरकारले जुन नयाँ विपद व्यवस्थापनको चाहिँ व्यवस्था गरेको छ, ऐन नै आएको छ, त्यस अनुसार केन्द्र प्रदेश जिल्ला र स्थानीय तहमा विपद व्यवस्थापन समितिहरू गठन गर्नुपर्ने भएको छ। यसै सन्दर्भमा हालै अस्ति भर्खर पनि हाम्रो जिल्ला विपद व्यवस्थापन समिति, जसलाई पहिला जिल्ला दैवी प्रकोप उद्धार समिति भनिन्थ्यो, त्यहाँ चाहिँ एउटा बैठक बस्यो र त्यो बैठकले चाहिँ तत्कालै आगलागीको लागि, अहिले हावाहुरी चल्ने सिजन आउँदैछ, त्यसका लागि आगलागीका लागि के कस्ता चाहिँ पूर्व तयारी गर्न सकिन्छ र कसरी तयारी अवस्थामा रहने भन्ने विषयमा पनि एउटा छलफल भई एउटा समिति गठन भएको छ। त्यस्तै स्थानीय तहको कुरा गर्नुपर्दाखेरि सबै स्थानीय तहले पनि विपद पूर्व तयारीका लागि योजना बनाउनु पर्ने प्रावधान रहेको छ र सोही सन्दर्भमा 1 हप्ता जति अगाडि भीमदत्त नगरपालिकामा पनि एउटा बैठक बसेको छ, जुन बैठकबाट भीमदत्त नगरपालिकामा पनि के कस्ता विपद सम्बन्धी योजना बनाउनु पर्छ, आवश्यक पर्छ, ती विषयमा छलफल भएको छ र छिट्टै नै जिल्ला र स्थानीय तहमा चाहिँ विपद व्यवस्थापन समिति अन्तर्गतका समितिहरू गठन भई विपद पूर्व तयारी सम्बन्धी काम गर्नुपर्ने योजना रहेको छ।
जस्तो पोहोर परार गरेको पूर्व तयारीले अबका वर्षहरूमा कस्तो सहयोग पुर्याउँछ?
होइन, त्यो पूर्व तयारी अब हामीले चाहिँ छोटकरीमा भन्नुपर्दाखेरि यो जिल्लामा हुने विपदका कुराहरू पहिले नै आङ्कलन भएकै छ। खास गरी मौसम अनुसार हुन सक्ने प्रकोपको आधारमा हुन सक्ने विपदहरू, जस्तो गर्मीमा चाहिँ आग लागि हुन सक्ने, त्यस्तै वर्षायाममा बाढी आउन सक्ने जस्ता विपदहरू त विद्यमान नै छन्। त्यसका लागि पूर्व तयारीकै सिलसिलामा गत वर्ष तयार पारिएको जिल्लाको चाहिँ योजना नै छ, अहिले पनि त्यो योजना कायमै छ र त्यही योजनालाई चाहिँ अब परिमार्जित गरी अहिलेको नयाँ नयाँ ऐनअनुसार कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि जिल्ला विपद व्यवस्थापन समितिको गठन भएको छ र सो प्रतिकारी योजनालाई अपडेट गर्ने कार्यको जिम्मा पनि एनएनएसडब्ल्युएलाई अस्ति भर्खर बसेको बैठक।
त्यही त, तपाईँ एउटा सहयोगी संस्थाको फोकल पर्सन हुनुहुन्छ, कञ्चनपुर जिल्लाका स्थानीय तहहरूले तपाईँसँगबाट कतिको सहयोग मागिरहेका छन्, के छ अवस्था, त्यसले पनि कति काम भयो भएन समग्रमा आकलन गर्न त सकिन्छ नि?
होइन, एकदमै सान्दर्भिक कुरा हो यो चाहिँ। अब भर्खरै भएको नयाँ संरचना अनुसार स्थानीय तहहरूमा पनि ऐनले नै व्यवस्था गरेका अनुसार स्थानीय विपद व्यवस्थापन योजना, जसमा चाहिँ जलवायुका कुराहरूलाई समेत जोडेर हुन सक्ने प्रकोपबाट निम्तिन सक्ने विपदको लागि पूर्व तयारी गर्नुपर्ने सबै तहहरूमा चाहिँ यो गर्नु नै पर्नेछ र सुरुवाती रूपमा भन्नुपर्दा हाल भीमदत्त नगरपालिकासँग हामीहरूको समन्वय भइरहेको छ, नेपाल रेड क्रस, यहाँका काम गर्ने अन्य संस्था निट्स कञ्चनपुर, एनएनएसडब्ल्यू लगायत वडा तहका वडा अध्यक्षहरूसँग पनि एक एक राउन्डमा चाहिँ हाम्रो छलफल भइसकेको छ र वडा तहबाट नै के कस्ता योजना गरेर हामी पूर्व तयारीमा रहन सक्छौँ र विपदका जोखिमहरूलाई कसरी कम गर्न सकिन्छ र विपद आइहाल्यो भने पनि हामी कसरी त्यसको प्रतिकारी गर्न सक्छौँ भन्ने विषयमा एउटा योजना बनाउने कुराहरूको प्रारम्भ समेत भइसकेको छ।
अब योजना कहिलेसम्म सरसर्ती बनिसक्ला तपाईँको विचारमा?
भीमदत्त नगरपालिकासँग हाम्रो छलफल भए अनुसार उहाँहरूले जेठभित्र नै योजना बनाएर आवश्यक बजेट समेत त्यसमा चाहिँ राख्ने कुराहरू भएको छ। त्यसका लागि विभिन्न निकायहरू सरकार सरोकारवालाहरूसँग समन्वय गर्ने प्रत्येक वडाका
भीमदत्त नगरले त जेठसम्म बनाइसक्छ, अन्य स्थानीय तहहरूले पनि कहिलेसम्म यो योजनालाई मूर्त रूप दिइसक्नु पर्ला तपाईँको विचार?
मेरो विचारमा सबै पालिकाहरूले गाउँपालिका नगरपालिकाहरूले जुन किसिमको चाहिँ व्यवस्था भएको छ यो बनाउनु पर्ने जुन चाहिँ एउटा व्यवस्था गरिएको छ सो अनुरूप मलाई लाग्छ यो जेठ सबैमा पनि सबै पालिकाहरूले पनि असारभन्दा पहिला अर्थात् जेठ महिनासम्म नै यी योजनाहरू बनाएमा त्यसले चाहिँ राम्रो ढङ्गले काम गर्न सक्छ किनभने अब बर्सातको सिजन मात्र होइन यसलाई चाहिँ सक्दो चाँडो बनाउनु पर्छ। म तपाईँ मार्फत पनि अन्य पालिकाहरूसँग पनि हाम्रो चाहिँ हामी समन्वय गरौँला तर यसले चाहिँ आग लागेको कुराहरू छ, हुरी बतास चल्ने मौसमहरू आइरहेछ, त्यसको लागि पूर्व तयारी गर्न जरुरी छ। हामी हाम्रो तर्फबाट जिल्ला तहबाट गर्नुपर्ने हामी जिल्ला विपद व्यवस्थापन समितिको सदस्यको नाताले हामी उहाँहरूसँग पनि समन्वय गर्छौँ र आवश्यक परेमा उहाँहरूसँग चाहिँ हामीले पुर्याउनु पर्ने सहयोगको लागि हामी हरदम तयार तर आवश्यक पर्ने विपद व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट त्यसका लागि चाहिँ गर्नुपर्ने उचित कार्यहरूको लागि स्थानीय तहले यो प्रोभिन्सको अवधारणा अनुसार स्थानीय तहहरूको नै बढी जिम्मेवारी हुन्छ भन्ने हामीले बुझेका छौँ।
हुन्छ, हस् धन्यवाद समय उपलब्ध गराइदिनु भएकोमा।
हस् धन्यवाद यहाँलाई पनि।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। विपद आउनु पूर्व विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न स्थानीय तहदेखि के कस्ता कामहरू गरिनु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मेरो नाम महेश शरण भट्ट। यहाँ गाउँटोलमा स्थानीय स्तरले केही त्यस्तो प्रभावकारी कार्यक्रम सिर्जना पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई। केही हदसम्म हामीले पनि सचेत हुनुपर्छ कुन ठाउँमा चाहिँ अलि जोखिमको अवस्थामा छ, ढल निकासको व्यवस्था छ कि छैन, बाढी आएको बेलामा चाहिँ हामीले पहिला के कस्तो तयारी गर्नुपर्छ पहिला हामीले पनि सचेत हुनुपर्छ। यसमा चाहिँ स्थानीय स्तरबाट केही प्रभावकारी कार्यक्रमहरू गर्यो भने टोल टोलमा हामीले विपद जोखिम कसरी गर्ने भन्ने बारेमा स्थानीय तहदेखि केही त्यस्तो जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्यो भने त्यो पक्ष बलियो होलो जस्तो लाग्छ।
म महेश जोशी। यसको लागि त पहिले आफै नै सचेत हुनु पर्यो। टोल टोलमा ठाउँमा गएर होइन खोला नालाहरू होलान्, बाढी पहिरो जाने ठाउँ होला, त्यो ठाउँलाई कसरी निराकरण गर्ने, सबैले एकजुट भएर त्यसलाई मिलेर काम गर्नु पर्यो। जब खाल्डा खुल्डी भएको ठाउँलाई पुर्ने व्यवस्था गर्नु पर्यो अनि वन जङ्गलको संरक्षण गर्नु पर्यो। यी सबै कामहरू स्थानीय तहमा गएर स्थानीयदेखि हुन्छ कि
त्यो जोखिम आउनुभन्दा पहिला नै हामीले के गर्नुपर्छ भने जोखिम घटिसकेपछि यो समाधानका बाटाहरू अप्नाउनुभन्दा पूर्व नै चाहिँ यो अवस्था आउने ठाउँमा जनचेतना जगाएर के कसरी चाहिँ बाढी पहिरोबाट सावधान रहन सकिन्छ भनेर सबभन्दा पहिला चाहिँ जनचेतना जगाउने काम गर्नु चाहिँ उचित हुन्छ। केपी भट्ट। यो समस्याहरू आइसकेपछि त्यो समाधान गर्नु पूर्व जनचेतना जगाउने कामहरू अनि त्यस्तो क्षेत्रमा चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर हामीले सबभन्दा गर्नुपर्ने काम भनेको जनचेतना जगाएर के कसरी गर्न सकिन्छ भनेर।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रुवा एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
खुशीको खबर राष्ट्रिय मृगौला उपचार केन्द्र तथा नेपाल नेशनल हस्पिटल कलंकी काठमाडौँका मृगौला तथा मूत्ररोग विशेषज्ञ डाक्टर अर्चन शमशेर राणा एमबीबीएस केयू एमपीएस एमडी नेफ्रोलोजी ढाका समस्याहरू पिसाब कम हुने फिट जस्तो पिसाब आउने पहिलो वा धमिलो पिसाब आउने पिसाबमा रगत देखिने पिसाब फेर्ने बेला बल लगाउनु पर्ने वा गाह्रो हुने ढाड र कम्मर दुख्ने हात खुट्टा मुख सुन्निने तथा विभिन्न अङ्ग सुन्निने रगत र तौल घट्दै जाने पेट सुन्निने पिसाब कम हुने पिसाब रुकी रुकी आउने सास फेर्न गाह्रो हुने छाती दुख्ने कोखा दुख्ने ज्वरो आउने छाला सुक्खा हुने चिलाउने उच्च रक्तचाप यौन रुचि घट्दै जाने प्रजनन दरमा कमी आउने वाक वाकी लाग्ने खाना मिठो नलाग्ने खानामा रुचि नहुने दुविधा हुने सोच्ने क्षमता कम हुने हाम्रो यहाँ नेपाल औषधि व्यवस्था विभागमा दर्ता भएका सम्पूर्ण किसिमका औषधिहरू उपलब्ध गराइन्छ।
डाक्टर आउने मिति यही चैत्र 25 गते।
जेके मेडिकेयर एन्ड क्लिनिक अस्पताल रोड महेन्द्र नगर सम्पर्क फोन 0995252656 मोबाइल 9848723066 9848752095 9848786419 आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना
डाक्टर बीबी सिंह एमबीबीएस एमएस ईएनटी सर्जन वरिष्ठ नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर आउने मिति यही चैत्र 24 गते शनिबारका दिन
र डाक्टर दिनेश शिवाकोटी एमबीबीएस एमडी डर्मा वीर अस्पताल काठमाडौँ वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने मिति यही चैत्र 24 गते शनिबार
हाम्रा सुविधाहरू घाँटीको इन्डोस्कोपीको सुविधा
रङ्गीन भिडियो एक्सरे द्वारा पेट छाती मुटु स्तनका गाँठा गुठी पाठेघरको जाँच तथा थाइरोइडको जाँच पनि गरिन्छ
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक प्राली गली नम्बर 3 महेन्द्र नगर कञ्चनपुर सम्पर्क नम्बर 0995572774
सुवर्ण अवसर काठमाडौँका छाला नङ कपाल सौन्दर्य तथा यौन सम्बन्धी विशेषज्ञ डाक्टर एमडी डर्माटोलोजी भेनेरोलोजी आइओएम शिक्षण अस्पताल काठमाडौँका स्वर्ण पदकद्वारा विभूषित डाक्टर विकास पौडेल निर्मल मेडिकल हल महेन्द्रनगरमा
यही चैत्र 24 गते शनिबार
आउनुहुने भएकाले
छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला हाम्रा सेवाहरू छाला चिल्लाउने पोल्ने रातो डाबर हुने कस्मेटिकले अनुहार रातो भई पोल्ने हात खुट्टामा चिरा पर्ने लुतो शरीरमा गाँठा गुठी आउने नङको समस्या कपाल छर्ने कपाल छिट्टै फुल्ने पातलो हुँदै जाने कपाल ठाउँ ठाउँमा खाली हुने महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने फिरङ्गी यौनी चिल्लाउने पुरुषमा शीघ्र स्खलन धातु रोग यौन इच्छामा कमी असन्तुष्टि र यौन समस्याको परामर्श तथा उपचारका साथै जनावर बोट बिरुवाबाट छालामा आउने एलर्जी तथा रोगको उपचार मृगौला रोग डायबिटिज मोटोपन थाइराइड रोग मद्यपान सेवनबाट कलेजो रोगका कारणले छालामा देखिने समस्या भएमा तुरन्त सम्पर्क राख्नुहोला सम्पर्क स्थान निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन 9848803060 र 9848771666
विश्रामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर यातायात व्यवस्था विभागले सबै सडकमा रुट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरूलाई निर्देशन दिएको छ यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरूमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको जनाइएको छ आज मार्तका कार्यालयहरूलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिनुभयो अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उहाँको भनाइरहेको छ अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बुटवलबाट पश्चिम जाने रुटहरूमा सिन्डिकेट रहेको छ देशभर रुट इजाजत खुला गर्ने नयाँ निर्णयसँगै राजमार्गको लामा रुटहरूमा पनि नयाँ बस कम्पनीहरू आउने यातायात व्यवस्था विभागको दाबी रहेको छ
जिल्ला प्रहरी कार्यालय कैलालीले बिक्रीका लागि तयारी अवस्थामा रहेको लागु औषध चरेसहित एकजनालाई पक्राउ गरेको छ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिहिबार राति 8 बजे गएको टोलीले धनगढीको बस पार्कमा रहेको बझाङ नवीन होटलबाट बझाङकै दलिचोर बस्ने 54 वर्षीय जयबहादुर बोरालाई 3 किलो चरेसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो पक्राउ परेका बोरालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ बोराले बचाङबाट बिक्री वितरणका लागि धनगढी ल्याइएको बताउँदै खरिद गरेको गर्नेको समेत खोजी कार्य गरिने प्रहरीले जनाएको छ
दार्चुलाका वडा कार्यालयहरूको व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ। नयाँ संरचना लागू भएसँगै केही वडा कार्यालय साबिकको गाविस भवनमै स्थापित भएका थिए भने एउटा गाविसलाई दुईवटा कायम गरिएका वडाहरूको आफ्नै वडा कार्यालय नहुँदा समस्या हुने गरेको वडा कर्मचारीहरूले गुनासो गरेका छन्। नयाँ संरचना लागू भएसँगै दार्चुला जिल्लामा पुरानो संरचना परिवर्तन भएर 9 स्थानीय तह र 61 वडा कार्यालयहरू निर्धारण गरिएको छ। परिवर्तित संरचना अनुसार भौतिक व्यवस्थापन गर्न नसकिँदा वडा कार्यालयको दैनिकी कामकाज प्रभावित हुने गरेको काली नगरपालिका छका वडा सचिव लालबहादुर धामीले बताउनुभयो। पुरानो संरचनालाई परिवर्तन गरी जतिको सजिलो थियो उत्तिकै गाह्रो वडा कार्यालय व्यवस्थापन देखिएको छ। विभिन्न आवश्यक पुराना प्रमाणपत्र नयाँ वडा कार्यालयमा नहुँदा समस्या हुने गरेको सचिव धामीले गुनासो गर्नुभयो। दार्चुला जिल्लाका 41 गाविसहरूलाई 2 नगरपालिका र 7 गाउँपालिका तथा 61 वडामा विभाजन गरिएको छ। वडा कार्यालय व्यवस्थापनमा प्रभावकारी हुन नसक्दा सोचे जस्तो सेवा प्रवाह गर्न नसकिएको वडा नम्बर 7 अध्यक्ष चन्द्रसिंह विष्टले जानकारी दिनुभयो।
कैलालीको धनगढीमा करेन्ट लागेर एकजना बालकको ज्यान गएको छ भने 3 घाइते भएका छन्। धनगढी उपमहानगरपालिका 11 बेलीको अम्बिका टोल बस्ने 14 अमन चौधरीको ज्यान गएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब परीक्षक वीरबहादुर बुढा मगरका अनुसार सोही स्थानमा बस्ने 12 सागर पनेरु, 15 अर्जुन कठायत र 14 नवीन कठायत घाइते भएका छन्। घाइते 3 बालकको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सेहरी नजिक रहेको सामुदायिक वनको छेउमा सरिया तान्ने तारले गाउँमा लगिएको विद्युत प्रसारण लाइनमा खेल्ने क्रममा करेन्ट लागेको प्रहरी प्रवक्ता बुढा मगरले बताउनु भएको छ।
विगतका वर्षहरू जस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्नका लागि लेकतिर जानेहरूको लर्को लागेको छ। 3 लेकमा गएर यार्सा सङ्कलन गरी सुरमा, काँडा, मस्टा, 26 पाथेभेरा गाउँपालिका र बङ्गल र जयपृथ्वी नगरपालिकाका सर्वसाधारण स्थानीयहरूले अहिले लेकतिर यार्सा गुम्बा सङ्कलन गर्न जान थालेका हुन्। 3 यार्सा सङ्कलन गरेर झन्डै 1 खान पुग्ने भएपछि यहाँका स्थानीयहरू सहपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय देव बोहराले बताउनुभयो। यहाँका धेरैजसो स्थानीयहरूले यार्सा सङ्कलनबाट नै सदरमुकाम चयन धनगढी, कैलाली, महेन्द्रनगरको कञ्चनपुर, काठमाडौँसम्म घर तथा जग्गा खरिद गरिसकेका छन्। अहिले लेकमा हिउँ भएको भए पनि तल्लो बेल्टतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन्। चैत महिनाको अन्तिम साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयहरू असार महिनाको अन्तिमतिर मात्र घर फर्कने गर्दछन्।
डोटीको आदर्श गाउँपालिकामा बिहिबार परेको असिना पानीले बाली नालीमा क्षति पुर्याएको छ। बिहिबार दिउँसो परेको असिनाले कृषकको गाउँबाली, फलफुल तथा तरकारी नष्ट पारेको स्थानीय छत्रकमल पाठकले जानकारी दिनुभयो। भित्र्याउन तयार रहेको गाउँबालीमा 1 फिटसम्म परेको असिनाले क्षति पुगेपछि कृषक चिन्तित बनेका छन्। 3 लगातार असिनाले गाउँबालीमा यसरी क्षति पुर्याइरहेको कृषक कृष्ण लोहारले बताउनुभयो। असिनाले कृषकका अन्न र फलफुल बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको आदर्श गाउँपालिकाका कार्यकारी अधिकृत विश्वकुमार श्रेष्ठले बताउनुभयो।
अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाली भूमि अझै पनि नयाँ रहेको उल्लेख गर्दै लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभएको छ। भारतको 3 राजकीय भ्रमणको पहिलो दिन आज नयाँ दिल्लीमा नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो कुरा बताउनु भएको हो। हरेक क्षेत्रमा नेपालीलाई ठूलो लगानी चाहिएको जानकारी गराउँदै नेपालमा जहाँ लगानी गरे पनि फाइदा हुने धारणा राख्नुभयो। आफ्नो सरकारलाई 3/4 समर्थन रहेकोले राजनीतिक स्थायित्व कायम भएको एवं नीतिगत शासनको निरन्तरता रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो। आफूहरू 2030 मध्यम आय हुने मुलुक बन्न चाहेको उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो अतिकम विकसित मुलुकको दर्जाबाट माथि उठ्ने पनि बताउनुभयो।
सर्वोच्च अदालतले किसानको पक्षमा आदेश दिएको भन्दै किसान सम्बन्ध सङ्गठनले आदेशको स्वागत गरेका छन्। सर्वोच्च अदालतले बाँदर आतंकका कारण खेतीपातीमा पुगेको क्षतिको क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। साना किसानको छाता सङ्गठन राष्ट्रिय कृषक समूह महासङ्घले आज राजधानीमा एक कार्यक्रम गरी सर्वोच्च अदालतको आदेश किसानको पक्षमा भएको भन्दै स्वागत गरेको हो। महासङ्घका अध्यक्ष उद्धव अधिकारीले सर्वोच्च अदालतले सरकारको नाममा दिएको आदेशपछि किसानले बाँदरका कारण बेहोर्दै आएको क्षतिको क्षतिपूर्ति पाउन सक्षम भएको जानकारी दिनुभयो। अन्य वन्यजन्तुले बाली नाली र सर्वसाधारणलाई नोक्सान पुर्याउँदा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बाँदरले नोक्सानी पुर्याउँदा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हालसम्म सरकारले गरेको थिएन, जसले गर्दा पछिल्लो 7 यतादेखि 12 जिल्लाका किसानहरू बाँदर आतंकबाट निकै पीडित बनेका थिए।
युवा तथा खेलकुद मन्त्री जगत प्रसाद विश्वकर्माले 100 दिनको आफ्नो योजना आज सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा पत्रकार सम्मेलन गरी 37 कामको विवरण सार्वजनिक गर्नुभएको हो। खेलाडी र खेलकुदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्राउने उहाँको भनाइरहेको छ। नेपाल क्रिकेट सङ्घ क्यान र मूलपानी क्रिकेट मैदानको जग्गा सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता मन्त्री विश्वकर्माले जनाउनुभयो। कार्ययोजनामा मन्त्रालयको संगठन पुनर्संरचना हाई अल्टिच्युड स्पोर्ट्सको अध्ययन खेलकुदका राष्ट्रिय सङ्घहरूको अभिलेख राख्ने राष्ट्रिय खेलकुद नीति 2067 परिमार्जन गर्ने 12 वर्षे खेलकुद गुरुयोजना तयार गर्ने पोखरा तुलसीपुर र इटहरूलाई स्पोर्ट्स सिटीका रूपमा विकास गर्ने लगायतका विषय रहेका छन्। खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने दशरथ रङ्गशाला परिसरमा खेलकुद अस्पताल निर्माणको सुरुवात गर्ने प्रादेशिक रङ्गशालाको निर्माण गर्ने सन् 2019 हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काठमाडौँ उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने युवा संसद अभ्यासको तयारी गर्ने 165 निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना हरूको विवरण राखिएको छ।
धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोल्डन्सले विराटनगर किङ्सलाई हराउँदै लगातार चौथो जित निकालेको छ। यो जितसँगै काठमाडौँ क्वालिफायरमा पुगेको छ। टस जितेर ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 164 रन बनाएको थियो। 165 रनको विजय लक्ष्य पछ्याएर मैदान प्रवेश गरेको काठमाडौँले पुरा ओभर खेली 170 रन बनाउँदै उक्त लक्ष्य भेटायो। टोलीले सिवाईसी अतरियासँग राउन्ड रोबिनको अन्तिम खेल खेल्नेछ। भोलिको पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवाईसी अतरिया तथा चौरा धनगढी र रूपन्देही च्यालेन्ज बीच हुने आयोजकले जनाएको छ।
समाचार बुलेटिन सक्नु अघि प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश नम्बर 7 3 मन्त्री विलासी गाडीको होडबाजीमा कैलालीको घोडाघोडी नगरपालिकाका मेयरलाई कुट्ने धरौटीमा रिहा।
विपदपूर्व सबै सचेत हुनुपर्ने सरकारवालाको सुझाव सहितको एक रिपोर्ट बजायौँ। बाजुरामा सट्टा शिक्षक राख्ने चलन अझै कायमै।
लगानीका लागि नेपाल नयाँ भएको प्रधानमन्त्री ओलीको भनाई, सर्वोच्चद्वारा क्षतिपूर्ति उपलब्ध गराउन आदेश, बाँदर आतंकले खाद्य सुरक्षामा असर।
र खेलकुदमन्त्रीद्वारा 100 दिनको योजना आज सार्वजनिक। हस् त यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।